نحمده ونصلي على رسوله الكريم اما بعد قال الله تعالى في شان حبيبه مقبرا وعاما ان الله ملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعليه بارك وسلم اللهم صل على سيدنا مولانا محمد المعدن الجود والكرم اللهم صل على سيدنا مولانا محمد وعليه الف الف مره اما بعد حضرت مجدد علی ثانی رحمت اللہ علیہ شیخ سرن اپنے ایک مرید کو خط کے ذریعے جواب فرماتے ہیں، نصیحت فرما رہے ہیں یہ ایک اللہ والوں کا طریقہ ہے اپنے مجیدوں کے ساتھ تعلق رکھنے کا اور اصلاح کرنے کا، جو بہت ہی زیادہ مفید ہے، کیونکہ یہ تصوف کی مجلس ہے، اس لیے میں آپ حضرات سے عرض کر رہا ہوں. اور یہاں پر باتیں بھی کچھ اسی قسم کی ہوتی ہیں، ذکر، اذکار، تزکیہ، تصفیہ کی، اسی رنگ کی مجلس اسی نام سے منعقد کی گئی ہے. تو اس میں طریقہ یہ رہا بزرگوں کا، جو ہمارے لیے بھی بہت مفید ہے اور کرنا چاہیے، وہ خط و کتابت کا طریقہ ہے. کئی طریقے سے مریدین کے اصلاح فرماتے ہیں مشیخ. جب کوئی شخص کسی شیخ سے تعلق رکھتا ہے یا اللہ تعالیٰ توفیق عطا فرما دیتے ہیں اپنے کرم اور فضل سے، تو پھر ان اصولوں کے ساتھ چلے گا تو اس کو پھر فائدہ ہوتا ہے. اور الحمدللہ جس مقصد کے لیے اس نے اس چیز کو اختیار کیا ہے، اللہ سبحانہ تعالیٰ اس کو اس میں پوری کامیابی عطا فرماتے ہیں. تو اس چیز کے لیے جس طریقے پر انسان چلے، اس طریقے کے اصولوں کو ضرور اختیار کرے، کیونکہ تو محروم ہی ہے کہ بھائی ایک چیز ہمیں حاصل بھی ہو رہی ہے اور ہم اس کو نہ کریں تو بہت عجیب بات ہے، کوئی سمجھ سے باہر ہے یہ بات. تو یہ ایک طریقہ یہ ہے کہ بھائی شیخ اور مرید کے درمیان جو تعلق ہوتا ہے وہ بہت ضروری ہے، بہت زیادہ. حالات کے مطابق اور وقت کے مطابق، سچویشن کے مطابق طریقے ذرا مختلف ہو جاتے ہیں، کیونکہ خاص طور پہ نقش بندی سلسلے کے اندر جو سب سے اہم چیز ہے، جو ذکر سے بھی بڑی چیز ہے، وہ صحبت شیخ ہے. جتنا فائدہ صحبت سے ہوتا ہے شیخ کی، اتنا کسی چیز سے فائدہ نہیں ہوتا، کیونکہ یہ طریقہ نقش بند ہے اور اس کا تعلق جا کے حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ سے ہوتا ہے. آپ کا مقام بھی منفرد جو ہے تمام اصحاب میں صحبت کی وجہ سے ہے، کہ آپ کی صحبت جو تھی بڑی عظیم تھی نبی کریم صلی اللہ علیہ وسلم. تو اس طریقے کا جو سگنا حصہ ہے، جو مشہور حصہ ہے، وہ یہی ہے کہ سب سے پہلے تو سالک کو یہ چاہیے، سالک کہتے ہیں مرید یا طالب علم سمجھ لیں اسلامی، کہ اگر وہ سنجیدہ ہے اور اس سے کچھ فائدہ حاصل اٹھانا چاہتا ہے، تو سب سے پہلے تو اس کو چاہیے کہ صحبت جو ہے وہ بہت رکھے اپنے شیخ کے ساتھ. صحبت کے بھی اب طریقے مختلف ہو جاتے ہیں. سب سے افضل تو طریقہ یہی ہے صحبت کا، کہ بعض آپ خود شیخ کی مجلس میں بیٹھے اس کے ساتھ. صحبت سے مراد نہیں کہ گپیں شپیں مارے یا مسافر کر رہے ہیں، ہاتھ ملا رہے ہیں، گپیں مار رہے ہیں، کھانا دعوتیں چل رہی ہیں، صحبت ہو رہی ہے، یا لطیفے سنائے جا رہے ہیں یا گپیں چل رہی ہیں یا آئیں جی فلان. نہیں، صحبت کا مطلب یہ ہے کہ اس کی موجودگی. مثال کے طور پر یہ بھی صحبت ہے کہ اگر اس مسجد میں آپ کا شیخ جو ہے نماز پڑھ رہے ہیں، آپ اس مسجد میں نماز پڑھ لیتے ہیں تو اس سے وہ صحبت میں دخل ہوتی ہے، کیونکہ جو فیض ہے وہ منعقص ہوتا ہے سینوں کے ساتھ. اس کا معاملہ ایسا ہو جاتا ہے کہ جب کسی آدمی کنیکشن کسی شیخ کے ساتھ ہو جاتا ہے تو ایسے ہوتا ہے جیسے میگنیٹ نہیں ہوتا، تو तो मैग्नेट अगर एक है तो दूसरा वो दूसरे को जरूर खींच लेता है। तो इसी तरह वो अंदर का जो ताल्लुक हो जाता है शेख और मुरीद का ये होता है, जैसे ही वो उस माहौल में आता है तो शेख के फैज़ को अक्स करना शुरू कर देता है खुद ही, और मैग्नेट एनक्स करना शुरू कर देता है उसको, मुनक्स होना शुरू हो जाती है चाहें। तो इसलिए ये भी है कि भाई उसकी मजलिस में बैठ जाना, उसके साथ जिक्र करना, ये तो बहुत ही अफजल चीज़ है, बहुत ही अफजल, बड़ा जल्दी इसमें फ़ायदा होता है। और ये समझ लेंगे जैसे जो फ़ायदा 10 साल में होना है वो एक मजलिस में इंसान को फ़ायदा उससे हो जाता है। तो इसके लिए जो है एक तरीका मशाइख कराम ने ये भी रखा है कि भी अगर मजलिस में नहीं आ सकता, आदमी दूर है या मुलाकात मुश्किल है, दूसरे शहर में है, दूसरे शहर से नहीं आ सकता, तो इसमें भी अल्हम्दुलिल्लाह जो तरीका है वो ये है कि टेलीफोन है लेकिन टेलीफोन में अदब नहीं रहता, इसको पसंद नहीं करते कि आप टेलीफोन पे बात करें किसी अपने शेख से, इसमें बेअदबी का लिहाजा हो सकता है और अदब इसमें बहुत बड़ी चीज़ है, तो इज्तनाब करना चाहिए टेलीफोन से। इसकी जगह बेहतरीन तरीका जो बताया जाता है वो ये है कि तहरीरन अपने जो हालात हो अपने शेख को ज़रूर लिखें। स्थानीय रहमतुल्लाह तो इस पर बहुत ज़ोर देते थे और महीने में एक दफ़ा ये ख़त जो है अपने अहवाल का जो है ज़रूर पेश करना चाहिए। फरमाते थे कि बेशक बाद लोग कहते हैं है क्या लिखने के लिए, हम क्या करें, ये मतलब नहीं होता, बल्कि क्या है कि ख़त लिखने से मतलब ये है कि मैं तालिब हूँ और वाकई मुझे तलब चाहिए, तो फिर जब ख़त पहुँचता है तो वो ख़ुद ब खुद अल्लाह की तरफ से उसमें भी दुआएँ शामिल हो जाती हैं शेख की और तवज्जो शामिल हो जाती है। तो ये बहुत ज़बरदस्त तरीका है कि अपने शेख को कुछ भी ना हो तो सलामी दुआ लिख दे आदमी, हज़रत ये है फना जो भी आ रहा है दिल में, अल्हम्दुलिल्लाह इंग्लिश में आ रहा है, फारसी में आ रहा है, उर्दू में आ रहा है, पढ़े ना जाए पढ़ा जाए, टूटे फूटे लफ्ज़ में लिख दे, तो बस ये है कि कनेक्शन उसका जारी रहता है अपने शेख के साथ, मामला जारी रहते हैं। तो इससे बड़ी तवज्जात और ज़ाहिर देने वाले अल्लाह की ज़ात है, अल्लाह पसंद फरमाते हैं इस चीज़ को, वाकई आदमी जो है तालिब है इस चीज़ का और चाहता है ये कि मुझे अल्लाह मिल जाए, तो ये सब एक बहुत अहम ज़रा है। इसमें अक्सर तालिब इलम ये नाचीज़ भी कोई सुस्ती करता था तो डांट पड़ती थी हजरत की तरफ से, अल्हम्दुलिल्लाह मेरे बाकायदा ख़त किताबत रहता था, मुझे तो इलम भी नहीं, हमारे खानकाह से उन्हीं लोगों ने हजरत हमारे जानशीन इस वक्त तो कहीं से उन्होंने ख़तूत ले कि वो शायरी भी करा दिए जो मेरे हजरत के दरमियान थे, उसमें काफ़ी राज भी थे अपने, तो बहुत फ़ायदा लोगों को हुआ उससे। तो इसी तरह जो है अक्सर जो मशाइख के मकतूबात होते हैं महफूज होते हैं, जो मिलते भी हैं लोगों ने तहरीर भी की इसके बारे में, हज़रत शेख के भी हैं, तो इसी तरह हज़रत ये अख्तियार करना चाहिए तरीका, हमें ज़रूर एक कनेक्शन और तवज्जो लेने का अपने शेख से, दुआएं लेने का तरीका ये बेहतरीन है कि ख़त किताब रखी जाए, मसलन ज़रूर बज़रूर अगर मुलाकात भी हो रही है सिलसिले में बैठ रहे हैं फिर भी ख़त लिख के महीने के बाद पेश कर दिया जाए, अर्ज़ हज़रत ये मामला है ये ऐसा है, तो अल्हम्दुलिल्लाह उससे बहुत इंसान को आप देखेंगे फ़ायदा होता है। तो इसी तरह एक ख़त हज़रत मकतूबात जो हज़रत के छपे हैं हज़रत मुजद्दद हसन रहमतुल्लाह को, तो नूर और नूर है, अजीब व गरीब चीज़ है, अल्हामी चीज़ें हैं, तो सारी अल्हामी चीज़ें हैं, तो मुस्तनद चीज़ें हैं माशाल्लाह। तो खुद नबी करीम से ये बशारतें दी उन मकतूबात के बारे में कि उसके कई मकामात हैं। तो हज़रत ने अपने एक मुरीद को जिनका नाम था हज़रत जमालुद्दीन बदख्शी रहमतुल्लाह अलैह, और ये बहुत ही बड़े शेख थे, उनके फर्जंद थे, बल्कि ये हज़रत के पीर भाई थे, हज़रत मुझे समझ हज़रत मिर्ज़ा हसामुद्दीन रहमतुल्लाह अलैह, बाकी बिल्ला से ताल्लुक़ था इनका, तो इनके ये फर्जंद थे, तो उनको ये तहरीर कर रहे हैं ख़त जो मकतूबात में है। तो मेरे दिल चाहा कि ये ख़त मैं आपके सामने कुछ जहन में आ रहा था तो मैं उसके कुछ मलफूज़ात आपके सामने पेश करूँ। एक तो बहुत बड़ी बरकत है हज़रत मुजीब सानी, बहुत कम शायद पहली दफ़ा मैं कोई ख़त आपके सामने पेश कर रहा हूँ उनका, उनकी तहरीर जो मेरे जहन में आ रही है, तो बहुत मुफीद है अल्हम्दुलिल्लाह बातें हैं। अब क्या बातें हैं जब उन्होंने तहरीर में लिखी हैं, उनको बड़ी मुख्तसर और बड़ी खूबसूरत बातें हैं। अल्लाह से दुआ करें कि अल्लाह पाक हमें इन बातों पर अमल करने की तौफीक नसीब करें। मकसद मेरा और आपका भाई एक ही है कि हम इस दुनिया से जाएँ तो कामयाब जाएँ और अपनी आखिरत बना के जाएँ। कोई बुजुर्गी लेना मकसद नहीं है, या कोई कशफ और करामात और दर्जात और बुलंदगी और ये चीज़ें हमारा मकसद नहीं है, अल्लाह ना करे ये मकसद बने। हमारा मकसद तो सिर्फ अल्लाह को राज़ी करना है, और अल्लाह राज़ी हो जाए और जो امتحانات ہیں آنے والے, جو اگلی دنیا ہے, جو ایک حقیقی دنیا ہے. اور ہم تو سب اتنا جانتے ہیں کہ ہم نے ابھی گیس کا بل دینا ہے اور پانی کا بل دینا ہے اور بجلی کا بل دینا ہے. اس سرکل سے نکل کے دیکھیں اللہ اکبر کے جو آنے والا وقت ہے ہمارے پاس, وہ کتنا عجیب و غریب وقت ہوگا, عجیب و غریب وقت. اس کو ضرور سوچا کریں دل میں, مراقبوں میں سوچا کریں اس بات کو کہ کیا ہوگا انسان کو اور کس وقت ہوگا, وہ کتنی جلدی ہوگا. یعنی ابھی ایک ڈیتھ ہوئی ہے مجھے ایک دم, میں چند ہی روز کی بات ہے, جوان لڑکا 23-30 سال کی بیچارے, 35 سال تو گھر میں بیٹھے آرام سے, دیکھیں موت کیسے کھینچتی ہے. ٹھیک ٹھاک بالکل دنیا چل رہی ہے گھر میں, تو اس نے بچے کو چھوڑنے جانا ہے اسکول یا کہیں, تو بیوی نے کہا ابھی چھوڑا ہے آپ, کہتے ٹھہریں ذرا اس کو آپ تیار کریں, تو میری موٹر سائیکل کافی دور سے کھڑی ہے, میں کچھ چکر لگا دوں, پیٹرول ڈلا دوں. حالانکہ کوئی مقصد ہی نہیں اس کا, موٹر سائیکل اس کو تعلق ہی نہیں. دیکھیں کس طرح لگ اٹیک کرتا ہے وہ, اس نے موٹر سائیکل باہر نکالی بھی جا رہے ہیں, نکال کے اسٹارٹ کی اور وہ روڈ پہ آئے تو ادھر سے گاڑی آئی ٹکر لگی, اللہ کو پیار, اسٹوری ختم. نہ وہ بچہ رہا, نہ وہ سکول رہا, نہ وہ چیز رہی, نہ وہ رہا. کوئی اس کو ہارٹ اٹیک ہوا, کوئی اس کو گردے کی بیماری تھی, کوئی اس کو شوگر تھی, کیا اس کو اسکین ہو رہے تھے, نہیں کوئی چیز ہی نہیں. ٹھیک ٹھاک 40 سال کا آدمی سڑک کو غائب کر دیا اللہ پاک. ضرور سوچنا چاہیے ہمیں, اب اگلی دنیا پہنچ چکا, ابھی بالکل دنیا اس کے لیے جس طرح وہ دنیا ویژن ہے نا ہمارے سامنے چھپی ہوئی ہے, اس کے بعد یہ دنیا جو پردہ بن جاتی ہے, پتہ نہیں چلتا کدھر گیا بیوی, کدھر گئی بچے, سے حقیقی لائف کے سامنے ایک دوسری آ جاتی ہے, جو پورا قرآن نے جس کے نقشے کھینچے ہیں ہمارے سامنے. مقصد یہ ہے اللہ تعالیٰ ہمیں کامیاب کرے, تو اس کامیابی کے لیے وہ لکھتے ہیں اسٹارٹ جو خط کیا ہے بڑا خوبصورت, کہتے ہیں بھائی یہ زندگی جو ہے اس کو غنیمت سمجھو. ایک بہت بڑے اللہ والا کا مجدد الفسانی ہے جن کے قلم سے تحریر نکل لی ہے, جو نور بھری ہوئی تحریر ہے, اپنے دلوں کو کھول لیں اس چیز میں, اپنے دلوں کے اندر ضبط کر دیں اس چیز کو جو نصیحت حضرت کی. اس لیے میں عرض کر رہا ہوں اپنی زندگی کو غنیمت سمجھیں, اور اس غنیمت کیا کہ ہر فعل ہر کام زندگی میں جو آپ کریں وہ ہر وقت اس زندگی کے اندر, اس زندگی کے اندر ہر فعل ہر کام آپ کا وہ ہو جو اللہ کی رضا کو حاصل ہو جائے, جس سے جس کا اینڈ کس پہ ہو, اللہ کی رضا مندی پر ہو. کوئی کام بھی ہمارا فضول نہ ہو, تبھی تو غنیمت ہوگی چیز. اس زندگی کو ہم غنیمت سمجھیں گے, جوان ہیں تو جوانی کے مطابق, ادھیڑ عمر ہے ادھیڑ عمر کے مطابق, بوڑھا ہے تو بوڑھے پن کے مطابق. یہ نہیں ہے بوڑھا ہو گیا جب کیا عمل کرنا, نہیں, اس وقت جو عمل کر سکتے ہیں اللہ کو راضی کرنے کا, جتنی صحت دی ہے اس کے مطابق ہونا چاہیے. جب تک سانس, انسان کو ہمت نہیں ہارنی چاہیے, یاد رکھیں. یہ نہیں کہ میں بیمار ہو گیا میں کیا کروں, نہیں, بیماری کی حالت میں بھی آپ وہ کام کریں جو جس سے اللہ راضی ہوتا ہو. تو ہر حالت, کوئی بھی مومن کی کوئی حالت ایسی نہیں ہے کہ جس میں وہ بگاڑ بیٹھ جائے یا خاموش بیٹھ جائے. اور کسی سے آدمی سے پوچھنا ہوتا ہے اس سے پوچھو جو دنیا کماتا ہے, جو دنیا کی جس کو لذت ہوتی ہے, وہ کہتا ہے ایک گھنٹہ بھی میرا ایسا نہ گزرے کہ میرا کمپیوٹر نہ چل رہا ہو, میرا کوئی مال نہ بک رہا ہو, میری دکان پہ کوئی گاہک نہ آ رہا ہو. وہ ایک سیکنڈ میں یہ پسند نہیں کرتا کہ اس کی دکان کسی گاہک سے خالی ہو, ہے یا نہیں ہے. کہتا ہے جب دکان کھلی ہے تو اس کا مطلب گاہک اندر آئے, میں کھڑا اس لیے ہوں کہ میرا مال بکے. اگر کوئی نہیں آ رہا تو بہت ناکام ہے, کہے گا مجھے تو مزہ ہی نہیں آ رہا, لطف نہیں آ رہا. ہزاروں اس کے چاہنے والے لوگ بھی اندر آ رہے ہیں, وہ سب برے لگ رہے ہیں اس کو. کوئی بہت ہی محبوب آدمی آ رہا ہے, اس کو برا لگ رہا ہے, اس کے جگہ گندا مندا کوئی آ رہا ہے, کوئی چیز خریدنے آ رہا ہے, ایک دم بھاگے گا اس کی طرف, اس کو چھوڑ کے ہاں جی بتائیں کیا لینا ہے آپ نے, اچھا یہ چیز ہاں میں آپ کو دکھاتا ہوں, ہے یہ نہیں آپ, ہم بھی دکانداری کی ہے, آپ نے بھی کی ہوگی. دیکھنے اس وقت سب سے پیاری چیز جو دکان پہ ہمیں لگتی ہے وہ کیا لگتی ہے, کہ گاہک آ جائے پیچھے کسی شکل میں آ جائے, کسی طریقے سے بھی آ جائے, بس آگے کہہ دے کہ یہ چیز مجھے دے دو اور میں بنڈر کر رہا ہوں, اور میری وہ جو مشین کھل رہی ہے اس میں ٹھک ٹھک پیسے ڈال رہا ہوں اور میں اس کو چینج دے رہا ہوں. واہ کیا خواب ہے حسین, اس کے لیے سب سے بہترین خواب ہے. ایک مومن کا خواب یہ ہونا چاہیے کہ زندگی کی ہر سانس پہ اس کی مشین جو چلے اللہ کی رضا کے کام کو تلاش کر رہا ہوں. اللہ نے قرآن دے دیا, سینے میں بند کرنے کا طریقہ بتا دیا, اور پھر نمازیں دے دی, قرآن کو پڑھنے کا طریقہ بتا دیا, لیکن کمال, یعنی کوئی چیز اللہ تعالیٰ نے ایسی چھوڑی ہی نہیں کہ کوئی مومنٹ بھی انسان کا جو ہے وہ خالی ہو جائے. کچھ نہیں تو کہتے چلو بھائی تو پورا قرآن نہیں پڑھ سکتا, ایک بچے کو بھی آسان کر دیا, ایک جاہل انسان کو بھی آسان کر دیا, ایک ان پڑھ کو بھی آسان کر دیا. تین دفعہ قل ھو اللہ پڑھ لے پورا قرآن کا ثواب مل جاتا ہے. کس کو یاد نہیں قل ھو اللہ, ہر تہجد کے اندر ہر کتنے قرآن ختم کر سکتا ہے آدمی, مجھے پتا ہے. کوئی ایکسکیوز نہیں کہ ہم قرآن نہیں پڑھے ہوئے. حافظ قرآن اپنے مزے کر رہے ہیں لیکن محروم اس کو بھی نہیں کیا, محروم اس کو بھی نہیں کیا کہ جو تین دفعہ قل ھو اللہ پڑھے گا, ہر رکعت میں تین دفعہ پڑھ لے. بڑے بڑے بزرگوں کے معمول میں نے دیکھا, ہر رکعت میں تین دفعہ قرآن ختم ثواب ملتا ہے. اللہ نے کہہ دیا تو اور تو پھر آیت کا جو علماء کرام بتاتے ہیں آپ کو جو ثواب ہے. بہرحال یہ ہے کہ کوئی ایکسکیوز نہیں ہے ہمارے پاس کہ ایک آدمی مار بستر پہ پڑا ہے, دس دفعہ قل ھو اللہ پڑھ لے, دس دفعہ محلات بن جاتے ہیں آخرت کے اندر. سورہ یاسین پڑھ لے, کتنے قرآنوں کا ثواب انسان کو ہو جاتا ہے. یعنی کوئی مومنٹ ایسا ہے نہیں انسان کا, جب تک کہ سانس چل رہا ہے اس کی میٹر چل رہا ہے, وہ ان کر سکتا ہے, کما سکتا ہے جب تک باہوش. تو پہلی نصیحت تو یہ ہوئی کہ بھائی زندگی جو ہے تمہاری اس کو غنیمت سمجھو, اور ہر کام کو جو ہے کس کے مطابق ہو, اللہ کی رضا کو تلاش کرنے کے لیے ہو, فضول بات نہ ہو. آج کل تو فضولیات بہت ہو گئی نا, کوئی بات بھی نہیں ہے. ختم کر دو, اللہ سے دعا مانگو, اللہ تعالیٰ تو مجھے ہر اس چیز سے جو بیکار چیز ہے جس کا کوئی فائدہ نہیں ہے اس سے مجھے محفوظ کر, توفیق دے کے میں اس سے بچوں. اللہ سے مدد مانگی, بہت خطرناک زمانہ بڑھتا جا رہا ہے, بڑھتا جا رہا ہے شیطان جو حملے کرتا ہے انسان پر اس کی زندگی کو برباد کرنے کے لیے. تو وہی اس کی طاقت اللہ ہی بچا سکتا ہے. ولا حول ولا قوت الا باللہ, اس سے آنت کرنی چاہیے, دعائیں مانگنی چاہیے. نماز کی سب سے بڑی دعا یہ ہونی چاہیے, اللہ تعالیٰ مجھے فضول باتوں سے بچا کے رکھ, فضول باتوں میں بتا کے رکھ, میں اس طرف جاؤں بھی نہ, دھیان بھی نہ میرا درج ہے. پھر اس کی بڑا عجیب نصیحت فرماتے ہیں حضرت, کہتے ہیں کہ بھائی دیکھو زندگی کے اندر اس زندگی کو غنیمت جاننے کے لیے تین کاموں کو اہم کر لو, ضروری سمجھ لو. سب سے پہلا عقائد, اپنے عقیدے کو, عقیدہ انسان کا جو ہونا چاہیے وہ اہل سنت والجماعت کے مطابق ہو, اس کے ساتھ منصوبہ رکھو اپنے عقیدے کو. جیسے جیسے زمانہ آئے گا آپ عجیب عجیب دین پیدا ہوں گے, عجیب دین کے فرقے پیدا ہوں گے, عجیب عجیب معاملات ہوں گے. سب سے جو کمپلیٹ فرقہ ہے جو جس کے بارے میں حدیثوں میں باقاعدہ اس کی شہادتیں موجود ہیں جو علماء کرام بتاتے ہیں ہمیں, وہ کون سا ہے؟ اہل سنت والجماعت کا ہے. اس کے بہترین عقائد پر انسان کو قائم ہونا چاہیے, غور کرنا چاہیے اس پر کہ کیا عقائد ہیں. جو اس کے علاوہ عقیدے ہیں اس میں کسی ساتھ بھی کوئی عمل آپ کریں گے قبول نہیں ہوگا. سب سے پہلے عقیدہ انسان اپنا مضبوط رکھے, اہل سنت وال جماعت کا عقیدہ ہو. اس کے مقابلے میں جو دوسرے عقیدے ہیں, رافضی ہے, یہ ہے, وہ ہے, ہمارا مکمل ایک عقیدہ جو بتایا گیا ہمیں کہ ہمارے نزدیک صحابہ کرام کے سلام, صحابہ کرام سلام کی عزت جس طرح ہمیں بتائی گئی ہے عقیدے کے اندر, اسی طرح تمام کے ساتھ رکھے. پھر فرماتے ہیں کہ اس کے ساتھ دوسرا کام جو آپ نے کرنا ہے وہ کیا ہے؟ عمل. عمل جو جتنے بھی عمل انسان کرے وہ فقہ اور شریعت کے مطابق ہونے چاہیے انسان کے, اس سے الگ نہ ہو کوئی. ہر کام جو ہو انسان کا عمل ہو کس کے مطابق ہو؟ فقہ اور شریعت امور کے مطابق ہو انسان کا. اگر اس کے مطابق کام نہیں ہو رہا وہ کام نہیں چلتا پھر انسان کا. اور تیسری دن سے تو آپ نے فرمائی کہ پھر کسی سلسلہ عالیہ کے ساتھ منسلک ہو جائے تذکرے کے ساتھ. فرمایا جس نے یہ تین کام کر لیا, مجدد کا قلم بتا رہا ہے اس کی باتیں, جس سن لیں جو قلم سے نکلتا ہے وہ بڑی اونچی چیز نکلتی ہے اللہ والوں کو, مستند لکھی باتیں. کہتے ہیں جس نے یہ تین کام کر لیے تو مجدد فرماتے ہیں کہ وہ دنیا اور آخرت دونوں جہاں کامیاب ہو گیا, اور جس کو یہ توفیق نہ مل سکی ہو وہ محروم ہو گیا. تو فرمایا سوائے خسارے کے اس میں کچھ بھی نہیں اس کے پاس کیا. تو بڑی خوبصورت تین نصیحتیں دوست, کتنا مختصر لگتا ہے. اپنے عقیدوں کو ہم سنبھال کے رکھیں, اپنے عملوں کو ہم شریعت کے مطابق کریں, اور تیسری چیز کیا ہے کہ کسی سلسلہ عالیہ کے ساتھ اپنے آپ کو منسلک کریں اور پھر اس کے مطابق عمل کریں. انہیں چیز نہیں بتائی, देखें कुरान की आयत है इसकी, मैं पढ़ता हूँ, हाफिज तो नहीं, इधर उधर हो जाऊँ तो आप मुझे बता देना, एकदम जहन में आ रही आयत, खाली सूरह तलाक की है। अल्लज़ीना आमनु, अल्लाह ताला कहते हैं अल्लज़ीना आमनु कि भाई ईमान वाले जो लोग हैं वो अमलुस्सालिहात, पहला अकीदा हो गया, दूसरा क्या हो गया अमल, और तीसरा फरमान मिनज़ुलुमात इलन्नूर, ऐसे है ना कुरान की तीनों चीज़ें इसमें आई हैं। कुरान कहते हैं पहला अकीदा हो अहले सुन्नत जमात वाला, और दूसरा क्या फरमाया अमलुस्सालिहात, अमल कैसे हो शरीयत और फिका के मुताबिक, फिर क्या कहा मिनज़ुलुमात इलन्नूर, सिलसिला आ गया सफाई, अंधेरों से नूर की तरफ जाने वाला तस्किया आया नहीं आया, फिर अल्लाह तआला कहता है यून बिल्लाह अमल सालिया, मैं वादा करता हूँ अल्लाह तुम्हारे से अल्लाह तआला करे, मैं तुमसे वादा कर रहा हूँ इस चीज़ का, क्या ये दुख जन्नत तजरी मिन तहतिल अनहार व खालिदीन फीहा अबदा। मैंने कहा ये आयत पूरी सही पढ़ी है शायद, मैं क्यों होता हूँ हाँ जान में रहते वह हासन रिस्क, इसके बाद रिस्क पूरी आयत देखिए पूरा वही जो मुजद्दिद ने फरमाया, आई ना तीनों चीज़ें ईमान अकीदा हो इंसान का सबसे पहले, अल्लाह ताला फरमाते हैं अकीदे को सही रखो अपने बिल्कुल, बाकी देखो काम नहीं चलेगा। नंबर दो अमल सहला होने, सहला क्यों अमल नहीं अमल सहला यानी क्या शरीयत और फिका के मुताबिक अमल, नहीं पता पूछा जाए उलमा कराम से कि जब मैं अमल सही कर रहा हूँ, मैं नमाज सही है मेरी, मैंने रोज़ा सही रखा, मैं जो उम्रा करने जा रहा हूँ ये बिल्कुल सही फिका के मुताबिक है, अपनी मर्जी के मुताबिक तो नहीं है कोई चीज़, अपनी नफ्स के मुताबिक तो नहीं करा, चलो यार यूं भी चल जाता है यूं भी चल जाता है, नहीं हर चीज़ शरीयत पर मौजूद है। नंबर तीन मिनज़ुलुमात इलन्नूर तस्किया फरमाया है कि जब ये तीन काम करो यूं बिल्लाह अल्लाह ताला तुमसे वादा कर रहा है चीज़ का, और युद्ध खुल जन्नत मैं तुम्हें जन्नत में दाखिल करूँ, ताकतें बना जिसके नीचे रहने लगे खालिदीन फीहा अबदा, हमेशा हमेशा के लिए तुम उसमें दाखिल करता हूँ। ये तीन काम करने अल्हम्दुलिल्लाह कितने आसान है, अकीदा अमल तस्किया और उसके बाद इनाम, तीनों चीज़ें देंगे आप इस पर आप अल्लाह कोई आप दरख्त लगाना चाहते हैं, आम का दरख्त लगाना है मैंने, मकसद क्या है आम का दरख्त लगाने के, मकसद ये है कि आम का दरख्त लगेगा तो उसमें आम लगेंगे, फिर मैं आम चूसूंगा लंगड़ा आम आएगा जो भी है बैठ के आराम से खाऊंगा, उसके बाद मैं लस्सी का गिलास पीऊँगा अल्हम्दुलिल्लाह, फिर क्या जान बनाऊँगा। उसके लिए मैंने क्या किया, सबसे पहले आम को दरख्त लगाने के लिए क्या होगा चीज़, ज़मीन होगी ना, जितनी बेहतरीन ज़मीन होगी उसको तलाश करूँगा ताकि मैं उसमें पौधा लगाऊँ, ये अकीदा है। इसको क्या कहा जाएगा, सबसे पहले ज़मीन होगी फर्स्ट क्लास इंसान के लिए, बेहतरीन ज़मीन तलाश करने होगी रामलसहरियात, फिर उसके बाद दरख्त, फिर दरख्त लगाया जाएगा उस पर, ये ना फिर दरख्त लगता है, पहले अकीदा हो फिर अमल, इसी तरह से पहले ज़मीन हो और फिर उस पर दरख्त आप लगाएंगे दरख्त फिर रुकेगा, अगर ज़मीन ख़राब है चाहे कितने खूबसूरत दरख्त आप लें दरख्त उगना नहीं उस पर। और मैंने ज़ुलमात और फिर सुनाया कि फिर क्या है दरख्त की कांट छांट उसको देखभाल और उसको क्या करना पानी देना, और सबसे बड़ी चीज़ क्या है कीड़ों से बचाना, मैंने ज़ुलमात नूर तकीदा आया फिर क्या आया अमल आया, नहीं ज़मीन आई खूबसूरत उसके बाद दरख्त आया, दरख्त के बाद आपने दरख्त को बचाया फिर क्या हुआ जब दरख्त लाया तो फिर क्या आया आम आया और आम ने आपने बैठ के आम को चूसा। अल्लाह ताला जी कहते हैं तुम्हारा अकीदा फर्स्ट क्लास होगा, बेहतरीन दरख्त लगेगा, बेहतरीन दरख्त लगेगा उसको तुम फिर बचाओगे फिर क्या होगा जन्नत तहत फिर जन्नत में बैठ के मज़े करना, फिर फल खाना बैठ के, फल यहाँ नहीं मिलेंगे फल वहाँ मिलेंगे। एक चीज़ का साल की ख़ास ख्याल रखें कि जिस वक्त इस प्रोसेस से गुजर रहा हो, जब ज़मीन तलाश कर रहे हैं आप, जिस वक्त आप पौधा लगा रहे हैं, जिस वक्त की गांठ छांट कीड़ों से बचा रहे हैं, तो उस वक्त आप ये नहीं कहेंगे कि फल क्यों नहीं आ रहा, मैं फल क्यों नहीं खा रहा, फल आ जाना चाहिए, नहीं आप वेट करेंगे सब्र करेंगे कि जब ये सारा प्रोसेस पूरा हो जाएगा उसके बाद मुझे फल मिलना है। तो हर साल को सोच लेना चाहिए कि जिक्र करता रहे, अकीदे की हिफाजत करता रहे, अपने आप को तस्किया करता रहे, फल बाद में मिलेगा, फल अल्लाह की तरफ छोड़ दिया जाए जो मिलना है। जिसने वक्त से पहले फल की तरफ भागा कि यार जिक्र कर रहा हूँ फायदा ही नहीं हुआ, چند دنوں کے اندر چاہتا ہے کہ میرا درخت ایک دم درخت بن جائے اور میں آم چوسنا شروع ہو جاؤں, ایسا نہیں ہے. اللہ تعالیٰ کہتا ہے لگتا ہے یوں نہیں بلّا, مجھ پہ اعتماد کرو, میں جو تم بات بتا رہا ہوں ہوگا ایسا ہی, لیکن ہوگا کب؟ جب میں چاہوں گا, جس وقت میں اس کے مقدر کر دیا چیز. ہم اکثر اس چیز سے اس راستے کو چھوڑ دیتے ہیں, ہم نے تو یہ نماز بھی پڑھ رہے ہیں, ہم نے تو جب اتنی تسبیح کر رہے ہیں, اب تو 40 دن بھی ہو گئے, اب کیا کریں جی, فلاں دن ہو گئے, اب تو نہیں کیا کریں جی, ابھی پورا دل نہیں لگ رہا, ابھی فلاں یہ نہیں ہو رہا. کبھی نہیں, اللہ پاک نے جب ایک راستہ دے دیا, جم جاؤ, مستقیم مستقیم جم جاؤ اس پر, کیوں بالکل سچا حق راستہ ہے. قرآن بتا رہا ہے, اللہ والے جنہوں نے کروڑوں انسانوں کو زندگی کی تبدیل کر دی ہے, اس کو یہ نصیحت کر رہے ہیں کہ راستہ یہی ہے, جم جانا پڑے گا, پھل ملے گا, ملے گا, ضرور ملے گا, قرآن وعدہ کر رہا ہے تمہارے ساتھ. کیوں چھوڑتے ہو راستے کو؟ کتنی آندھی آ جائیں, کتنے طوفان آ جائیں, یقین کرو کہ ہمارا پودا جو ہے بہترین زمین میں لگ رہا ہے, ہمارا عقیدہ بالکل صحیح ہے, ہم صحابہ کرام کی عزت کرتے ہیں, ہم ہر ایک کی عزت کرتے ہیں, ہمارا عقیدہ بالکل صحیح ہے, اس پہ عمل کے ہم نے صحیح پودے لگائے, ہر عمل ہر فعل ہمارا شریعت اور سنت کے مطابق ہے, اس کے خلاف نہیں ہے, اور تزکیہ پورا ہے ہمارا, پوری حفاظت کرتے ہیں اپنے تزکیہ کے ذریعے سے, کوئی ایسی چیز ہمارے اندر نہ آ جائے جو اندھیرا پیدا کر دے. جھوٹ اندھیرا پیدا کرتا ہے, غیبت اندھیرا پیدا کرتی ہے, خرافات اندھیرا پیدا کرتے ہیں, بےمانی خرافات, یہ سب چیزیں اس کی حفاظت کر رہے ہیں, نوٹ کر رہے ہیں, آج ہوا نہیں, آج نہیں ہوا, کر رہے ہیں نہیں آپ, کر ہو گیا, ابھی نہیں ہوا, یہ سب حفاظت ہے, اللہ تعالیٰ پسند کرتا ہے چیز. جب یہ ساری محنتیں چل رہی ہیں, اللہ کہتے ہیں یوں باللہ ہے, پھر کیوں گھبراتا ہے؟ تیرا رب تو سے وعدہ کرتا ہے, وہ وقت تیرے پاس آئے گا جب میں تجھے جنت کے اندر داخل کر دوں گا, جس کے نیچے نہریں ہوں گی اور بہترین رزق تجھے وہاں دیا جائے. تو سب سے بڑی چیز ہے کہ اس میں ہمت نہ ہارے آدمی. سب پیغام دیے اس میں مجدد نے, کیا تین نصیحتیں کی ہیں سبحان اللہ, کیا شان سے کہ پورا قرآن بند کر دیا ان تین باتوں کے اندر, تین قرآن بند کر دیا. میرے بھائیو, اللہ پاک ہمیں بھی توفیق دے کہ ہمیں اللہ نے تینوں راستے دیے ہیں, الحمدللہ ہم سب کے عقیدے اللہ کی فضل سے بالکل صحیح ہے, اہل سنت جماعت والا عقیدہ ہے, ہم کسی کو برا نہیں کہتے, کسی سے کوئی جھگڑا مارا نہیں, ہم تو ہر ایک کی عزت کرتے ہیں, وہی قرآن اور عقیدہ. صحابہ, کسی صحابہ کو ہم برا نہیں کہہ سکتے, سب صحابے اونچے ہمارے لیے, کسی پہ ہم کرٹیسائز نہیں کر سکتے, جو عقائد چل رہے ہیں بزرگوں سے بہترین, الحمدللہ علماء دیوبند جو ہیں اقابرین, بہترین دین پیش کیا انہوں نے اللہ کی فضل سے, اتنا خوبصورت عقیدہ بنا کے پیش کیا ہے کہ بالکل ماڈریٹ, نہ ادھر نہ ادھر, تشدد ہے ہی نہیں کسی طرف, بالکل درمیانی راستے پہ لا کے اللہ ان کی قبروں کو جنت کے باغ بنائے, الحمدللہ ہمارے آسان کر دیے, جہاں اٹک رہے ہوں فوراً کسی علماء دیوبند کے پاس چلے جائیں تو سہلا نیک ہو کہ حضرت بتائیں, بلکہ رکھیں ایسا شیخ جو دیوبند سے تعلق رکھتا ہو, عقیدہ پکا ہو, الحمدللہ بالکل کہیں جھگڑا ہے اس کے لیے, نہیں سمجھے بات؟ تو جب یہ سب کچھ مل جائے آپ کے پاس تو پھر رونا کیسا, پھر دھونا کیسا, جم جائیں اس پہ جتنی ہمت اللہ دے رہا ہے, جس طرح جو زندگی کا جس وقت جو زندگی کا فیض آپ کے پاس ہے, جو حصہ آپ کے پاس ہے, اس حصے کے مطابق آپ لگے. میں یہ نہیں کہوں گا آپ کہ آپ سخت بیمار ہیں آپ کھڑے کے پوری رات عبادت کریں, بالکل نہیں, اللہ تعالیٰ نے وہاں جس طریقے سے اس وقت کو غنیمت بنانے کے لیے ہمیں طریقہ دیا ہے, اس کو اسی طریقے سے منائیں. اللہ تو یہ بھی کہے گا تو تہجد کے لیے نہیں اٹھ سکتا, تو بستر پہ بیٹھ کے 3 دفعہ سبحان اللہ والحمد للہ ولا الہ الا اللہ پڑھ لے تو تجھے تہجد کا ثواب ہو جائے گا. ہمت نہیں ہے آپ پوٹ نہیں سکتے, وضو نہیں کرتے, تمام کر لیں, کروٹ بدل کے الحمد للہ اللہ کو یاد کر لیں, تہجد کا ثواب ہو جائے گا. اس کے فرشتے جانتے ہیں کہ یہ وہ شخص ہے جو ہمیشہ تہجد کے لیے اٹھتا تھا, آج پوری کوشش کر رہا اٹھ نہیں رہا, اس میں کوئی بازرے نہیں ہے کہ آپ نے اٹھ پائے تو زبردستی ٹھنڈے پانی میں جا رہے ہیں اور فلاں کر رہے ہیں. اللہ کہتا ہے نہیں, اب وہ وقت بھی مجھے تیرا یاد ہے جب تو اٹھتا تھا, اب یہ وقت بھی مجھے یاد ہے تو اٹھ نہیں سکتا, تو تیری تہجد اسی طرح قبول کروں گا. کوئی لمحہ مومن کے ایسا نہیں ہے وہ نہیں کما سکتا, سب ڈھوکوس ہے. سب سے بڑی قیمتی چیز ہے صحبت شیخ, وہ بھی اللہ تعالیٰ نے آپ کو دی ہوئی, ایک ٹوٹا پھوٹا ڈبہ دے دیا آپ کو شیخ کے نام پہ, ہے تو ڈبے بھی چلا کھڑکتا ہے آپ کے سامنے, لیکن کیا ہے کہ اندھوں میں کانا راجا, آپ نے تو اللہ سے لینا ہے وہ شیخ سے, جب ہمیں تو اس سے تو کوئی آپ کا تعلق ہی نہیں, اس آدمی سے تعلق تو کس سے آپ کا؟ وہ تو ایک طریقہ ہے کہ اللہ تعالیٰ ہمیں کیا پتا, وہ ہمیں یہ مل گیا تھا اس کے ذریعے سے ہم نے تجھے پانا ہے, بس ٹھیک ہے. تو اس کی صحبت میں ضرور بیٹھیں, اس کو نہ دیکھیں, اپنے رب کو دیکھیں کہ وہ رحمتیں وہ پہنچاتے ہیں. हमने तो एक फिल्म था ब्लैंक करना है कि अपन शेख की सोबत लेनी, अब शेख हमें मिल गया, ये अब यही शेख है, सारी दुनिया कहती है शेख है, और हमें पता भी चल रहा है ये शेख यही है, और उसकी कोई सर्टिफिकेट भी है इसके पास शेख बनने के, तो हम नहीं देखते अभी कैसा गंदा मंदा आदमी है अल्लाह ताला, हम वहाँ जा नहीं सकते जो बड़े शेख है जिनके पास, तो हम यहीं अपने बोल्टन के बंदे हैं, बोल्टन में तलाश कर लिया है, तो अब ये हमारा शेख का लड़का, बिल्कुल ठीक है, तुम अपने अकीदे के मुताबिक चलो, इसके डंडे तुम्हें मारूंगा, इसको तो मैं कुछ सही कर दूँ, तो तुम अपना काम करो, हम अपना काम कर, तो इसके लिए चाहिए कि आप सोबत को जितना मजबूत करें उसको करें। शौक से आ जाते हैं, क्या है भाई ये सब गाड़ियाँ हैं, मस्जिदें गर्म है, इसलिए यह है कि सुबह फजर की नमाज होती है, आगे पीछे तो होती ही रहती है, कभी ऊपर चली जाती है, कभी नीचे चली जाती है, उससे क्या फर्क पड़ता है, ऐसे ही जैसे आप कभी झूले में बैठते हैं ना, वो जो रॉकिंग होती है, कभी ऊपर जा रहा है कभी नीचे जा रहा है, तो ऊपर भी मजा आता है नीचे भी मजा आता है, अगर नीचे से ऊपर है तो बच्चा चीखता है ऊपर करो ऊपर करो ऊपर करो, क्यों नहीं जा रहा ऊपर, हालांकि खतरनाक चीज़ है, जब नीचे धक्का नहीं पड़ता कहते नीचे को, इसी तरह हमारा भी हाल है, हम ऊपर नीचे के चक्कर में आए, हमें मस्जिद से चिपक जाना चाहिए, बस यहाँ अल्लाह का जिक्र हो रहा है, अशराक के पास बैठना है, अल्लाह जो कभी घंटे का मौका देता है, कभी 20 मिनट का देता है, कभी 15 मिनट का देता है, बस हम बैठते हैं दीदी शेख की सोबत में बैठ सकते हैं, बैठेंगे ना, इब्तदा यही है, यहाँ आदमी कमजोर होंगे आप याद रखें, तो फिर और अल्लाह ने सब चीज़ें दी हैं आपको, शेख भी दे दिया, अकीदा भी दे दिया और तरीका भी दे दिया, फिर वहाँ अल्लाह के सामने पेश होंगे तो मुझे बताएं क्या होगा, खड़के का जूता ही नहीं कि तू तो बड़ा सुस्त आदमी था, तू तो हिले ही नहीं बिल्कुल भी, तूने कोशिश क्यों नहीं, हमने तुझे सब कुछ दे दिया था, तेरे दिल को नरम भी किया था, तेरा अकीदा भी उस आदमी के साथ बिठा दिया था, ताकि तू ये बहाना ना करे जी मुझे अकीदा पूरा होता तो आदमी बैठ होते हैं ना, तुझे पूरा सही यकीन था, आदमी भी सही है, उसके पास बैठता भी था जाता भी था, क्या बहाना है मुझे बता, चक्कर क्या था, मुझे नींद बहुत आती थी, बीवी नहीं आने देती थी, फला नहीं होने देता था, अल्लाह कहते सब बहाने हैं, तू कदम उठाता रास्ता मैं खोलता देता, तूने खुद ही रास्ता नहीं उठाया, और इससे बड़ा रास्ता मुजद्दद कह रहे हैं, मुजद्दद 100 साल का नहीं 1000 साल का मुजद्दद, इस पर शहीद शाहिद है कि वाहिद एक आए, अभी तक एक आए हैं, 1000 साल बाद नबी के बाद एक ही मुजद्दद है, गौस कुतुब तो हमने देखे हैं लेकिन इनके मुकाम का कोई वली आया ही नहीं अभी तक, उनके मुकाम का वली नहीं है, वो कह रहे हैं अपने कलम से कि जिससे ये चीज़ें हासिल कर ली, गारंटी दे रहे हैं अल्लाह की तरफ से कि तू कामयाब दुनिया और जहान के अंदर कामयाब होकर चला गया, अब देख रहे हैं अब चीज़ें हमें मिल गई हैं बैठे बैठे, अंधा दुनिया मिल गई, और बस झटके में चलो जी आशा पास चलते हैं, मिलते मिलते अब सीरियस हो गया मामला, समझते भाई अब मामला क्या हो गया, ये सीरियस हो गया, अब पीछे वाला मामला तो रहा ही नहीं, फंस गए आप जाल के अंदर, अब तो ये जन्नत में जाना ही पड़ेगा अल्लाह की वजह से, हैं तो आप ये हिम्मत करें, और मैं आपको देख के ताकि मैं भी हिम्मत करूँ, हम सब जूतों से बच जाएं, और अल्लाह करो फजल फरमाए, जो तखन जन्नत तहत नहार, जिसके नीचे नहरें नहरें हैं, अल्लाह वादे कर रहे हैं, वो पता नहीं क्या नहरें हैं, वो क्या महलात हैं, ये तो हमें वैसे ही बताया जा रहा है, वो तो असल में पता ही नहीं है क्या, हम उसका तो वहम गुमान भी नहीं कर सकते, सोच भी नहीं सकते कि क्या महल होगा, क्या नहर होगी, और क्या फल होगा, और क्या सब्जा होगा, और क्या परिंदा होगा, और कैसे गोश्त खा रहे होंगे, कैसे जाम चल रहे होंगे शराबों के, कैसे माशरा सूंड की शराब होगी, और दूध की नदियाँ होंगी, और पत्नी कैसी हुरें होंगी, और कैसे वो वेटर्स होंगे जो देने वाले, उसका तो कुछ इंसान तसव्वुर भी नहीं कर सकता, ये तो लफ्ज़ हैं, ये तो लफ्ज़ों में ढाला है इस दुनिया के मुताबिक अल्लाह पाक ने तर्जमा किया है, हकीकत से हम वाकिफ नहीं हो सकते, इतनी बड़ी चीज़ किस चीज़ से मिल रही है, अकीदा सही कर लें, अमल फिका के मुताबिक कर लें, तो किसी अल्लाह वाले का हाथ पकड़ लें नक्शबंदी शेख का, ये मुश्किल है, करेंगे हिम्मत इंशाल्लाह।